السلام علیکم ناظرین، میں علی عباس رضوی، پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ ہمارے آج کے پروگرام کا موضوع ہے افغانستان اور پاکستان میں سرحدی کشیدگی کو لے کر اختلاف اور دونوں طرف سے الزام اور جوابی الزام کا سلسلہ۔ اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد۔ جی ناظرین، یقیناً آپ کو یاد ہوگا کہ پچھلے ہفتے کابل میں برطانیہ اور پاکستان کے وزرائے اعظم اور ساتھ ہی افغانستان کے صدر کے مابین یعنی سہ فریقی سربراہی ملاقات انجام پائی تھی۔ اس سہ فریقی سربراہی ملاقات یا اجلاس میں یہ اتفاق کیا گیا تھا کہ قیام امن کے سلسلے میں مل کر کوششیں کریں گے۔ ظاہر ہے کہ قیام امن کے سلسلے میں مل کر کوشش کرنے کی بات گزشتہ 10-11 برسوں سے ہو رہی ہے، لیکن یہ کوششیں بہرحال اب تک بے سود اور لاحاصل ثابت ہوئیں، اگر کوششیں ہوئیں۔ لیکن جو زمینی حقائق بتاتے ہیں وہ یہ کہ امریکہ اور مغربی ملکوں کی طرف سے نہ صرف یہ کہ افغانستان میں قیام امن کے لیے کوئی کوشش نہیں کی گئی، بلکہ حقائق اور تاریخ اور تجربات یہی بتاتے ہیں کہ 2001 سے جب سے افغانستان پر امریکہ اور اس کے اتحادیوں نے حملہ کیا ہے، افغانستان میں امن امان کی صورتحال پہلے سے کہیں زیادہ بدتر ہوئی، منشیات کی کاشت میں کہیں زیادہ اضافہ ہوا وغیرہ وغیرہ۔ بہرحال یہ سہ فریقی اجلاس ہوا، اس میں قیام امن کے لیے کوششیں تیز کرنے پر اتفاق رائے کی بات کی گئی، لیکن ساتھ ہی جیسے ہی وزیر اعظم پاکستان راجہ پرویز اشرف افغانستان کا ایک روزہ دورہ مکمل کر کے واپس پاکستان پہنچے، اس کے اگلے ہی دن سے دونوں ملکوں کے درمیان الزامات اور جوابی الزامات کا سلسلہ شروع ہو گیا، یہاں تک کہ کابل میں پاکستان کے سینئر سفارتکار کو وزارت خارجہ میں طلب کر کے اس بات پر احتجاج کیا گیا کہ آخر پاکستان کی سرحد کے اندر سے افغانستان کے علاقے نورستان میں فائرنگ اور گولہ باری کیوں کی گئی، جس میں کم از کم 4 افغان شہری مارے گئے۔ اس کے بعد پاکستان کی طرف سے اس کا جواب دیا گیا اور پھر یہ کشیدگی ابھی تک جوں کی توں باقی ہے۔ یہ وہ سارے سوالات ہیں جن کا جواب ہم تلاش کرنے کی کوشش کریں گے۔ اپنے آج کے اس پروگرام میں چلتے ہیں اسلام آباد اسٹوڈیو، جہاں پر موجود ہیں پاکستان کے ممتاز دانشور اور سینئر طرز نگار جناب ثاقب اکبر۔ ثاقب اکبر صاحب، السلام علیکم۔
علیکم السلام ورحمۃ اللہ۔
بظاہر میری آواز نہیں پہنچ پا رہی ہے، میں ایک بار پھر ثاقب اکبر صاحب کی خدمت میں سلام عرض کرتا ہوں۔ ثاقب اکبر صاحب السلام علیکم۔ جی میں آپ سے یہ سوال کرنا چاہوں گا کہ یہ جو صورتحال نئی پیدا ہوئی ہے، بعض مبصرین کا کہنا یہ ہے کہ راجہ پرویز اشرف صاحب نے کابل کا دورہ کیا اور وہاں پر اچھی اچھی باتیں دونوں ملکوں کے حکام کے درمیان ہوئی، اس سے پہلے تینوں ملکوں کے یعنی برطانیہ، پاکستان اور افغانستان کے سربراہوں کے درمیان ملاقات ہوئی اور قیام امن کی کوششیں تیز کرنے کے تعلق سے بات چیت ہوئی۔ لیکن جو دونوں ملکوں کے درمیان مشترکہ بیان جاری کیا گیا، اس میں یہ کہ سرحدی کشیدگی کو کم کیا جائے گا اور اعتماد کو بحال کیا جائے گا وغیرہ وغیرہ، لیکن جیسے ہی یہ دوبارہ واپس پاکستان لوٹتے ہیں سرحدی کشیدگی میں اضافہ ہو جاتا ہے اور سارا ماجرا آپ کے سامنے۔ تو پاکستان میں بعض مبصرین کا کہنا ہے کہ بعض قوتیں ایسی ہیں جو اس طرح کے کسی بھی حتمی سمجھوتے تک دونوں ملکوں کو پہنچنے نہیں دینا چاہتی، اور یہ جو فائرنگ اور گولہ باری کا واقعہ ہے شاید اسی مقصد کے لیے انجام دیا گیا ہو۔ کیا اس گمان اور خیال کی تقویت پاکستان میں ہو رہی ہے، کیا ایسا کچھ ہے؟
دیکھیں، میں سمجھتا ہوں کہ جی جو پورا قضیہ ہے افغانستان کا، اس کو سارے کے سارے عناصر اس قضیہ کے جب تک آپ سامنے نہیں رکھیں گے، بات جو ہے وہ اس وقت تک جو ہے وہ سامنے نہیں آئے گی۔ آپ اچھی طرح سے جانتے ہیں کہ 2001 سے لے کے امریکہ آج تک افغانستان میں نہ افغانستان کا انفراسٹرکچر ڈیولپ کر سکا ہے، نہ افغانستان کے عوام کے دل جیت سکا ہے، نہ افغانستان میں وہ جنگ جو ہے وہ جیت سکا ہے، وہ اپنے اتحادی اس نے کھو دیے ہیں، اور جو نیٹو میں اس کے اپنے پارٹنرز تھے وہ شروع سے ہی نیم دلی سے، سوائے برطانیہ کے بیشتر پارٹنرز اس کے نیم دلی سے اس کا ساتھ دے رہے تھے، ان میں سے بھی بعض نے تو بالکل 2012 میں اپنی فوجیں ساری کی ساری نکالنے کا فیصلہ کر لیا ہے، اور جو ہے فرانس بھی اس میں شامل ہے، دوسرے بھی کئی ملک اس میں شامل ہیں، اور برطانیہ نے اپنی فوجیں کم کی ہوئی ہیں، یہ سارا پس منظر ایک طرف، اور دوسری طرف امریکہ نے جو افغان عوام کی مخالفت کے باوجود اس وقت کرزائی حکومت کے ساتھ جو اسٹریٹجک پارٹنرشپ کا جو معاہدہ کیا ہے، اس معاہدے کو سامنے رکھتے ہوئے یہ باقی ساری چیزوں کا انالیسس کیا جا سکتا ہے، وہی معاہدہ ہے جس کو افغان عوام نے بھی مسترد کر دیا ہے، اسلامی جمہوریہ ایران نے بھی مسترد کر دیا ہے، پاکستان کے بھی جو آزاد یعنی میڈیا ہے اس نے اس کو مسترد کر دیا ہے، پاکستان کی بہت ساری پولیٹیکل پارٹیز نے اس پہ تنقید کی ہے، اور طالبان نے بھی اس کو مسترد کر دیا ہے، اس ساری سچویشن میں انہوں نے جو فیصلہ کیا اس کو سامنے رکھنے کی ضرورت ہے، وہ یہ چاہتے ہیں، اور اس کے بعد جو تبصرے آئے ہیں مغرب کی میڈیا کے سامنے کے بھی، اور جو اس کے کرزئی حکومت کے جو سپوکس مین اور یا اخبارات ان سے وابستہ ہیں ان کے تبصرے آئے ہیں، وہ سراسر یہ آ رہے ہیں کہ جو افغانستان کے جو ہمسائے ہیں وہ افغانستان میں جو ہیں امن سے افغانستان کو نہیں رہنے دیتے، وہ ہر ایک اپنے اپنے جو ہے وہ گھوڑے جو یہاں پہ دوڑانا چاہتا ہے، ان کے اپنے مقاصد ہیں، یہ ثابت یہ کرنا چاہتے ہیں کہ جو ہمسائے ہیں وہ تو افغانستان کے عوام کے اور حکومت کے خیر خواہ نہیں ہیں، اور یہ جو امریکہ اور اس کے ساتھی یہاں پہ آئے ہوئے ہیں وہ خیر خواہ ہیں. مجھے کئی ایک بیانات جو ہیں وہ ایران کے وزیر خارجہ کے یاد ہیں، جناب سالی نے جا کے وہاں پہ استنبول میں بھی بات کی، باقی جگہ بات کی، کہ یہ جو ہمسایہ ممالک ہیں یہ مل کر افغانستان کے ساتھ مل کر یہ ایک ایسی پارٹنرشپ جو ہے وہ بنا سکتے ہیں کہ افغانستان کو کمک دیں، افغانستان کی مدد کریں کہ افغانستان اپنے قدموں پہ کھڑا ہو جائے، افغان عوام کی نمائندہ حکومت وہاں ہو، اور افغان حکومت جو ہے ایک آئین کے مطابق جو ہے وہ چلتی رہے. اس کے لیے انہوں نے سیف افریقی جو ہے وہ کئی اجلاس انیشیٹ کیے، پاکستان میں بھی اجلاس ہوا، ایران پاکستان اور افغانستان کا، اور تہران میں بھی اجلاس ہوا، کابل میں بھی اجلاس ہوا. اس کے مقابلے میں امریکہ نے یہ کیا کیا جی، ایک کور کمیٹی بنائی، کور کمیٹی کا اجلاس جو ہے وہ انہوں نے جس میں پاکستان اور افغانستان اور امریکہ، یہ ٹوکیو میں اس کا اجلاس کیا. اب امریکہ کی جگہ پہ دوسرا جو ہے امریکہ کا یس مین جو دنیا میں برطانیہ ہے، اس کا وزیر اعظم جو ہے وہ موجود تھا جس میں پاکستان کے وزیر اعظم چلے گئے. یہ در حقیقت ایک یہ ساری دو طرفہ اور سے طرفہ جو ہے یہ جنگ ہے جو جاری ہے. امریکہ یہ ظاہر کرنا چاہتا ہے کہ افغانستان کے ہمسائے ناقابل اعتبار ہیں، افغانستان کی حکومت بھی ان کو ناقابل اعتبار سمجھے، اور افغانستان کے عوام بھی ان کو ناقابل اعتبار سمجھے، تاکہ ان کے مستقل وہاں پہ رہنے کے لیے جواز فراہم ہو سکے. جو اسٹریٹجک معاہدہ انہوں نے کیا اس میں انہوں نے کوئی اختیار گورنمنٹ آف افغانستان کا باقی نہیں رہنے دیا. اس اسٹریٹجک معاہدے میں افغانستان کی زمین کے اوپر اور افغانستان کے آسمان کے اوپر سارے اختیارات جو ہے وہ امریکہ کو جو ہے وہ سونپ دیے گئے ہیں. وہ کچھ تو انہوں نے جناب دائمی اڈے وہاں پہ منظوری لے لیے، اور باقی قرارداد میں یہ لکھا گیا ہے کہ جہاں امریکہ مناسب سمجھے گا وہ مزید اڈے مستقل بھی اور دائمی بھی قائم کرے گا. اور یہ بھی اس قرارداد میں لکھا گیا ہے کہ اگر گورنمنٹ آف افغانستان نے کوئی ایسا اقدام کیا جو افغانستان کے امن کے لیے مناسب نہ ہوا تو امریکہ اس مسئلے کو جو ہے وہ اس کے خلاف جو ہے آواز اٹھا سکتا ہے. وہ جو افغان اور امریکہ جو مشترکہ کمیٹی ہے اس میں یہ مسئلے کو جو ہے وہ اٹھا سکتا ہے. یعنی افغانستان کی گورنمنٹ آزاد نہیں ہے کہ وہ کوئی اقدام کر سکے. امریکہ صاحب بہادر 2014 کے بعد بھی آزاد ہے. لہذا یہ جو پاکستان کے اوپر ملبہ ڈالنا کہ پاکستان جو ہے وہ وہاں سے فائرنگ کر رہا ہے، میں یہ سمجھتا ہوں اس سارے مسئلے کو، یہ جو آپ کہتے ہیں کہ کیا کوئی اس کے پیچھے اور قوتیں کار فرما ہیں، جی ہاں وہ قوتیں کار فرما ہیں جو باہر سے آئی ہیں اور اس خطے میں اپنی چودراہٹ کو جو ہے امپوز کرنا چاہتی ہیں.
بہت شکریہ آپ کا, میں پھر حاضر ہوں گا. قیصر امام صاحب, آپ کیا تبصرہ کریں گے کہ جیسا کہ بعض لوگوں کا کہنا ہے کہ اچھا خاصا دورہ انجام پایا تھا راجہ پرویز اشرف کا کابل کا, اور وہاں پر اچھی اچھی اور میٹھی میٹھی باتیں بھی ہوئی تھیں, لیکن ان کی واپسی کے فوراً بعد یہ صورتحال پیدا ہوئی اور سرحدی فائرنگ اور گولہ باری کا واقعہ پیش آیا. تو کیا جیسا کہ میں نے ساقی اکبر صاحب سے پوچھا تھا کہ کچھ قوتیں ایسی ہیں جو دونوں ملکوں کو قریب نہیں آنے دے رہی, یعنی پاکستان اور افغانستان کو, وہ کون ہو سکتے ہیں آپ کے خیال میں؟
میرے خیال میں ثاقب اکبر صاحب نے بہت ہی اچھا تجزیہ پیش کیا ہے, اور میں سمجھتا ہوں کہ جب بھی پاکستان کا کوئی لیڈر جو ہے وہ افغانستان کا یا کسی ملک کا دورہ کرتا ہے تو عام طور پر بعد میں یہی کہا جاتا ہے کہ یہ دورہ بہت کامیاب تھا اور بہت ہی اس کے اچھے نتائج نکلیں گے, لیکن جو حقائق ہوتے ہیں ان کے بارے میں بہت سی باتیں بالکل نہیں کی جاتی. مثال کے طور پر پاکستان میں گزشتہ 20 سال سے تقریباً 3 ملین افغان مہاجرین بیٹھے ہوئے ہیں, اور یہ مسائل پیدا کر رہے ہیں پاکستان کی آبادی کے لیے, پاکستان کے کلچر کے لیے, پاکستان کے نظم و نسق کے لیے, پاکستان کے لیے بے شمار مسائل پیدا کر رہے ہیں, لیکن ان کی واپسی کے لیے کچھ بھی کبھی نہیں کیا گیا. اور یہ میں سمجھتا ہوں کہ ایک معمولی سا مسئلہ ہے, لیکن اس مسئلے کو اتنے بڑے پیمانے پر اس کے نتائج سامنے آ رہے ہیں جن کو بیان کرنا بہت مشکل ہے میں سمجھتا ہوں. اور پھر دوسری طرف آپ دیکھیں کہ افغانستان میں جس طرح سے افیون کا کاروبار زوروں پر ہے, یعنی دنیا بھر میں جتنی افیون استعمال ہوتی ہے اس کا 90% صرف اور صرف افغانستان پیش کر رہا ہے, اس سے کیا ظاہر ہوتا ہے؟ اس سے ظاہر یہ ہوتا ہے کہ دنیا میں منشیات کو پھیلانے کے لیے یہ کام جو ہے افغانستان کو سونپ دیا گیا ہے. پھر آپ دیکھیں کہ افغانستان میں جتنے بھی غیر ملکی فوجیں ہیں ان کے بارے میں بہت کچھ کہا جا رہا ہے. سب سے بڑی بات یہ کہی جا رہی ہے کہ یہ 2014 میں ان کو سب کو نکال لیا جائے گا, لیکن آپ ذرا غور کریں کہ اس سے بڑا جھوٹ اور کیا ہو سکتا ہے. جب وہاں امریکہ کی کم از کم 1 لاکھ فوج وہاں موجود رہے گی اور وہ شاید ہمیشہ کے لیے رہے, برطانیہ کی 10,000 فوج وہاں کم از کم موجود رہے گی, ہو سکتا ہے وہ بھی ہمیشہ کے لیے قائم رہے. پھر آپ اور دیکھیں کہ افغانستان کے جو منرل ریسورسز ہیں ان کے بارے میں لوگ جو ہیں وہ بالکل کچھ نہیں جانتے. دنیا بھر میں افغانستان پہلا ملک ہے جس کا منرل ریسورسز کے بارے میں باقاعدہ نقشہ تیار کر لیا گیا ہے. یہ پہلی دفعہ ہوا ہے پوری ہسٹری میں. یہ ایسا کیوں ہوا ہے؟ اس کا مطلب یہ ہے کہ جو لوگ افغانستان پر قابض ہیں ان کے کیا خیالات ہیں اس کے بارے میں, ان کے کیا منصوبے ہیں, یہ ساری بات اس سے تھوڑی بہت عیاں ہوتی ہے. پھر دوسری طرف آپ دیکھیں کہ ابھی حال ہی میں امریکہ نے اپنے سفیر جو ہیں وہ تبدیل کیے ہیں. پاکستان میں ایک اور صاحب کو, اولسن صاحب کو سفیر مقرر کر دیا گیا ہے, اور یہ صاحب جو ہیں یہ نیٹو کے جانے پہچانے اور بڑے جگادری لیڈر رہے ہیں ہمیشہ, ان کو اب پاکستان میں یہ کام سونپا گیا ہے. اس سے یہ ظاہر ہوتا ہے کہ نیٹو کے جو مسائل ہیں وہ اور پاکستان اور افغانستان کے جو مسائل ہیں ان کو ایک جگہ نتھی کیا جانے والا ہے. یہ سب باتیں کیا ظاہر کرتی ہیں؟ اسے ظاہر صرف ایک چیز ہوتی ہے کہ افغانستان میں قبضہ جو ہے وہ دائمی رہے گا, اور یہ جو جس قسم کے بھی ان کو ناکامیاں ہوتی ہیں ان کا جو سارا ملبہ ہے وہ دوسرے ملکوں پر ڈالنے کی کوشش کی جاتی رہے گی. جیسا کہ اکبر صاحب نے بھی کہا ہے کہ یہ کام جو ہے یہ تو شروع سے چل رہا ہے اور یہ تقریباً ہمیشہ جاری رہے گا. میں سمجھتا ہوں کہ یہ جتنا بھی کوشش کی جا رہی ہے پاکستان اور افغانستان کے درمیان معاملات کو سمیٹنے کی, اس میں خلوص کی مجھے کوئی بات, کوئی رمز وہ نظر نہیں آتی, کوئی کرن نظر نہیں آتی. میں سمجھتا ہوں کہ یہ پرخلوص طریقے سے کام نہیں ہو رہا. پاکستان سے وہ سارے کام لیے جا رہے ہیں جو میں سمجھتا ہوں کہ کوئی اچھے کام نہیں ہیں. پاکستان ان کو راستے بھی دے گا, پاکستان ان کے مہاجرین کے لیے سب کچھ جمع خرچ بھی اپنا خرچ کرے گا, اور ان کے لیے پھر اپنی امداد بھی کم کروائے گا اب امریکہ سے, اور اس کے بعد یہ سب باتیں بھی سنیں گا, میں سمجھتا ہوں کہ یہ نیک نیتی نہیں ہے.
قسرمان صاحب بہت شکریہ, میں پھر حاضر ہوں گا آپ کی خدمت میں.
یہ مسائل جو ہیں یہ حل ہونے تو درکنار, ان کے حل ہونے کی طرف ذرا سی پیش رفت بھی نہیں ہوگی.
جی بہت شکریہ, میں پھر حاضر ہوں گا. اس وقت کافی دیر سے ٹیلی فون لائن پر موجود ہیں پاکستان کے سینئر تجزیہ نگار ممتاز صحافی آغا مسعود حسین صاحب. آغا صاحب السلام علیکم.
وعلیکم السلام.
آغا صاحب کیا وجہ ہے کہ جب بھی کوئی امریکی یا برطانوی عہدیدار افغانستان کا دورہ کرتا ہے تو افغان حکام کے تیور پاکستان کے تئیں کچھ تیز ہو جاتے ہیں یا شدت اختیار کر جاتے ہیں, جیسا کہ ان دنوں ہوا ابھی کابل میں پاکستان کے اعلیٰ سفارتکار کو وزارت خارجہ میں طلب کر کے سرحدی فائرنگ کے تعلق سے احتجاج کیا گیا اور الزام لگایا گیا کہ پاکستان کی طرف سے فائرنگ کی گئی ہے. تو کیا یہ حقیقت ہے کہ فائرنگ کی گئی ہے, اور اگر کی گئی ہے تو کیوں کی گئی ہے, اور یہ لب الہجے میں تندی کیوں آئی جبکہ ایک ہی دن پہلے پرویز اشرف صاحب پاکستان کے جو وزیر اعظم ہیں وہ افغانستان کا دورہ مکمل کر کے لوٹے تھے؟
دیکھیے بات اصل یہ ہے کہ دیکھیے پورس بارڈر ہے, اور لیٹس بی ویری آنےسٹ کہ مطلب تو فائرنگ تو ہوتی رہتی ہے, اس طرف سے بھی ہوتی ہے اس طرف سے بھی ہوتی ہے, لیکن میں آپ کی خدمت میں یاد کرنا چاہتا ہوں کہ گزشتہ کوئی 6 مہینے سے افغانستان کی جانب سے جو ہے وہ باقاعدہ لشکر آتے ہیں اور وہ چیک پوسٹ پہ حملہ کرتے ہیں, سپاہیوں کو مارتے ہیں, وہاں کی جو آبادی ہے اس کو مارتے ہیں, اور پھر یہ واپس چلے جاتے ہیں. اور آپ نے یہ محسوس کیا ہوگا کہ بات اصل یہ ہے کہ ابھی ہمارے ایک دوست نے ایک اچھی بات کہی ہے کہ جو جنگ کا تھیٹر ہے وہ پاکستان کی طرف منتقل کرنا چاہتا ہے امریکہ, اور یہی وجہ ہے کہ دیکھیں یہ جو کہنا کوشش کرنا کہ صاحب کے امن قائم ہو جائے گا, اور ابھی جو سہ فریقی گفتگو ہوئی ہے جس میں کیمرون صاحب آئے ہیں, اب کیمرون صاحب کو دیکھ لیجیے کہ 12 مہینے کے بعد یہ افغانستان آئے ہیں اور انہوں نے صرف ایک جملہ کہا کہ طالبان جو ہیں پاکستان کے اور افغانستان کے اور یورپ کے اور امریکہ کے کامن دشمن ہیں. آپ مجھے بتائیے کہ کامن دشمن ہے تو پھر آپ ان سے بات کرنے کے لیے کیوں آپ بے چین ہیں؟ کیوں چاہتے ہیں کہ پاکستان فیسیلیٹیٹ کرے؟ کیوں چاہتے ہیں کہ آپ کے پاکستان جو ہے وہ نارتھ وزیرستان میں بھی جائے؟ حالانکہ ابھی تھوڑی دیر پہلے میں انٹرنیٹ پہ دیکھ رہا تھا کہ رامن جو تقریباً 28 سال تک را کے ریسرچ کے ہیڈ رہے اور وہ آج کل چنائی میں یعنی بنارس میں باقاعدہ ایک تھنک ٹینک چلاتے ہیں, انہوں نے یہ کہا کہ میں وسوخ سے یہ بات کہہ رہا ہوں جو کہ نیوز ویک میں بھی شامل میں اس میں انہوں نے آرٹیکل لکھا, انہوں نے یہ کہا کہ میں وسوخ سے کہتا ہوں کہ حقانی نیٹ ورک نارتھ وزیرستان میں نہیں ہے, ہو سکتا ہے وہ خرم ایجنسی میں ہو یا پھر ایسٹ افغانستان میں ہو. اچھا پھر وہاں سے بھی ایسٹ افغانستان کے سلسلے میں سراج الدین نے حقانی نے یہ کہا کہ ہم تو مشرقی افغانستان میں ہیں, تو اس کا مطلب یہ کہ دیکھیے بات اصل یہ ہے کہ امریکہ کی دوغلی پالیسی ہے اور امریکہ خود نہیں چاہتا کہ کسی طریقے سے افغانستان میں امن قائم ہو. اور جو جہاں تک طالبان کا تعلق ہے, دیکھیے طالبان کے تو 2 مطالبات ہیں, طالبان تو یہ کہہ رہے ہیں کہ پہلے آپ ہماری سرزمین سے چلے جائیں, مطلب دے ڈونٹ وانٹ کہ آکوپائی فورسز شوڈ اسٹے ان افغانستان. دوسرا انہوں نے کہا کہ وی ول نیور سٹ ود کارزائی گورنمنٹ, کارزائی گورنمنٹ کے ساتھ ہم مل کے کافی کریں گے. تو یہ جو دو بنیاد پہ تو میرا خیال ہے کہ گزشتہ 11 سال سے جنگ جاری ہے, اور اب تو جنگ میں بہت تیزی آئے گی. اس کی وجہ یہ ہے کہ ان کو یہ بات اس طریقے سے معلوم ہے کہ امریکہ بارک اوباما آ کے 10 سال کا مزید افغانستان میں اسٹے کا اگریمنٹ کر لیں حامد کرزئی کے ساتھ یا کچھ بھی کر لیں, لیکن ایک بات طے شدہ ہے کہ افغان طالبان جو ہیں وہ جنگ جو ہے اس میں تیزی لائیں گے, اور یہ ہے کہ اب ان کو یہ بات معلوم ہے کہ امریکہ جو ہے وہ زیادہ عرصے تک نہیں رہ سکے گا. فرانس, آپ کو معلوم ہے کہ فرانس میں ان کے جو نئے صدر ہیں انہوں نے کہا ہے کہ 2012 تک ہم ساری فوجیں فرانس کی جو ہے نکال لیں گے. خود جناب برطانیہ کے وزیر اعظم صاحب نے یہ فرمایا ہے کہ امریکہ کے ساتھ انخلا کے ساتھ ہم بھی چلے جائیں گے, ہم بھی نہیں رہیں گے. تو میں یہ عرض کر رہا ہوں کہ ایک ایسی سچویشن پیدا ہو رہی ہے کہ جس میں یہ بات طے شدہ ہے کہ امریکہ جو ہے یہاں سے چلا جائے گا, لیکن جانے سے پہلے وہ ان کی خواہش یہ ہے کہ پاکستان جو ہے وہ ڈو مور کرے. ابھی دیکھیے یہاں پر ایک کانفرنس ہوئی تھی ترکی میں 3 ہفتے پہلے, اس میں بھی مطلب یہ کہ کہا گیا کہ پاکستان جو ہے وہ ڈو مور کرے. مجھے بتائیے کہ نیت کیا ہے مطلب امن کی افغانستان کے؟ کرزئی کے ساتھ طالبان نہیں بیٹھ سکتے. اچھا جہاں تک راجہ اشرف صاحب کا تعلق ہے, راجہ اشرف صاحب جو ہیں وہ پاکستان کے وہ وزیر اعظم ہیں جن پر خود پاکستان کے جو عوام ہیں پر اعتماد نہیں کرتے. اچھا وہ کون سا رول ادا کریں گے؟ اگر رول ادا کرنا ہے طالبان کو میز پہ لانا ہے تو وہ تو پاکستان کی فوج کرے گی, کیونکہ سیاسی حکومت جو ہے اس کو تو اس بات کی پرواہ نہیں کہ کیا ہو رہا ہے. جب وہ ملک کو ہی نہیں سنبھال سکتے कि पाकिस्तान के अंदर कानून की जो सूरत हाल है वो इतनी बदतर है कि तारीख में ऐसी सूरत हाल नहीं। तो अगर एक ही रोल रह जाता है वो है पाकिस्तान का आर्मी का, क्योंकि पाकिस्तान आर्मी इतनी जल्दी से ये काम नहीं करेगी। उनको मालूम है कि कतर में क्या हुआ, जर्मनी में क्या हुआ, टोक्यो में इन्होंने बातचीत की है तालिबान से, क्वेटो के अंदर क्या हुआ, उसके कोई नतीजा निकला। तो मैं याद कर रहा हूँ कि ये जो पाकिस्तान के सफीर को बुलाया और कहा कि आप जो हैं वो रोकथाम करें, कैसी रोकथाम करें, क्योंकि ये तो पोरस बॉर्डर है, पाकिस्तान चेक पोस्ट बना है, इन चेक पोस्ट पर हमला कर देते हैं। पाकिस्तान कहता है यहाँ पर एक पूरे ना उसके लिए भी तैयार नहीं होते। देखिए इनके अजायम और हैं, और मैं आपको बताऊं कि कल मंदर का एक इंटरव्यू चला पाकिस्तान के टेलीविजन पर, तो मंदर से पूछा जो अमेरिकी सफीर है जो पाकिस्तान से जा रहा है, उससे पूछा कि आप पाकिस्तान का कैसा मुस्तकबिल देखते हैं, तो कहने लगा कि हम पाकिस्तान को मजबूत मुल्क की हैसियत से देखना चाहते हैं। तो उस इंटरव्यू लेने वाले ने कहा तो क्या आप पाकिस्तान को डीन्यूक्लियराइज भी करना चाहते हैं, तो उसने उसका कोई जवाब दिया। तीसरी बार चौथी बार उसने पूछा तो उसने उसका कोई जवाब नहीं दिया। इसका मतलब ये है कि उनके अगुवाई जो है वो उनको तो मालूम है कि वहां से वो शिकस्त खा चुके हैं अफगानिस्तान में। अब उन्होंने कहा कि बेहतर यह है कि पाकिस्तान को इसमें मुलविस किया जाए, क्योंकि पाकिस्तान की इकोनॉमी भी कमजोर है और पाकिस्तान के अंदर वो इत्तेहाद नजर नहीं आता। तो मैं बड़े मतलब ये कि खुदा न करे कि ऐसा हो, लेकिन ये जंग के थिएटर को पाकिस्तान लेकर आएंगे, और यही वजह है कि डोनर कॉन्फ्रेंस में उन्होंने बात की, और जिस दिन पाकिस्तान के सफीर को काबुल में बुलाया गया वहां भी उनसे यही कहा गया कि अगर हम ना रोका गया तो हम कुछ फैसले कर सकते हैं। अब कुछ महीने के बाद, दो महीने के बाद सलाउद्दीन रब्बानी आ रहे हैं, रब्बानी साहब के बेटे बातचीत करने के लिए हाई काउंसिल के पाकिस्तान के अंदर, उसका देखिए क्या नतीजा निकल सकता है।
बहुत शुक्रिया, मैं फिर आदरूंगा अगर सर जी, मैं टेलीफोन लाइन पर रहिएगा, मैं फिर आदरूंगा।
बट आई डोंट सी देयर कैन बी एनी पीस बिटवीन अफगानिस्तान पाकिस्तान एज लॉन्ग एज अमेरिकंस आर गोइंग टू यू नो चेंज द थिएटर ऑफ वॉर विद पाकिस्तान।
जी बहुत शुक्रिया, मैं फिर आ जाऊंगा आपके खदमत में। साकिब अकबर साहब, आप क्या कहते हैं कि एक तरफ तो बरतानिया के वजीर आजम डेविड कैमरून ये कहकर चले गए कि तालिबान जो हैं वो अफगानिस्तान पाकिस्तान मगरबी मुल्कों सबके मुश्तरक दुश्मन हैं, और उनके जाते ही इतलात यही है कि हामिद करजई ने एक बार फिर जर्मनी से मदद मांगी है कि वो तालिबान के साथ हुकूमत के मुजाकरात में मदद दे, तो क्या बात कुछ और है, पसे पर्दा कुछ बातें और हुई हैं?
देखिए जी, मैं आपसे अर्ज करूं कि जहां तक अलकायदा तालिबान या इस तरह के ग्रोहों का मसला है, इसमें हमें कोई शक व शुबा नहीं है कि ये ग्रोह जो हैं या माजी में अमेरिका ने और उसके साथियों ने पैदा किए हैं, या उनके मकासद या आशीर्वाद के साथ इस तरह के ग्रोह, खासतौर पे जो दहशतगर्द ग्रोह हैं, वो मंजर आम पर आए हैं। आपके सामने है, दुनिया भर जानती है कि किस तरह से सीरिया के अंदर, शाम के अंदर पूरी दुनिया से अलकायदा जो है उनको भिजवाया गया है, उनके अराकीन को सऊदी अरब की जेलों से निकाला गया है, बरतानिया से, अफगानिस्तान से, इराक से और बाकी जॉर्डन से अलकायदा को जमा करके वहां भेजा गया। ये अलकायदा का बहाना करके यहां पर आए थे अफगानिस्तान में कि अलकायदा ने जो है वो हमारे ऊपर जो है वो अमेरिका के ऊपर वो 9/11 के वाके के वो जिम्मेदार वो हैं। फिर ये तालिबान, फिर तालिबान की हुकूमत थी, फिर तालिबान पर तो कोई इल्ज़ाम सवाए इसके नहीं था कि जनाब ये चूंकि अलकायदा को यहाँ से निकालने के लिए तैयार नहीं हुए इसलिए हम, वगरना उन्होंने तो कभी नहीं कहा कि तालिबान से उनको डायरेक्ट कोई शिकायत है। अब जबकि यहाँ से बकौल उनके अलकायदा की लीडरशिप बेशतर जो है वो ख़त्म हो चुकी है, और अब उसके बाद जो है वो कोई वजह नहीं है अमरीका के बाकी रहने की, और कोई दलील उनके पास नहीं है। एक तो बात मेरा ख्याल है इस सारे मसले को सामने रखना चाहिए, दूसरी बात यह है कि ये ठीक है कि इस वक्त अफगानिस्तान में बहुत सारे ग्रोह जो है वो सरगर्म अमल हैं ऑक्यूपाइड फोर्सेस के खिलाफ। ये जो दुनिया में कहा जाना कि फकत तालिबान जो हैं वो लड़ रहे हैं, ये बात बिल्कुल गलत है। कौमी लश्करों के नाम पर बहुत सारे ग्रोह जो हैं वो मौजूद हैं, और हिजब इस्लामी के दो, एक अब्दुल हादी से वाबस्ता ग्रोह वो मौजूद हैं और दूसरा हिकमत यार से वाबस्ता जो है वो ग्रोह मौजूद हैं। इसी तरह से हक्कानी नेटवर्क वो बिल्कुल तालिबान का हिस्सा नहीं है, वो सेपरेट है, अगरचे वो ऑफिशियली अपने आप को कहता है कि हम उसकी लीडरशिप जो है को जो है वो ऑन करते हैं। इसी तरह तालिबान कोई एक ग्रोह नहीं है, बल्कि अभी जो अमेरिका और अफगानिस्तान ने जिन दस्तावेजात पर दस्तखत किए हैं उसमें भी ये बात वाज तौर पर लिखी गई कि 10 से ज़्यादा मुख्तलिफ ग्रोह जो है वो मौजूद हैं। लिहाजा एक लफ्ज़ और इस्तलाह तालिबान के इस्तेमाल करके वो दर हकीकत बहुत ज़्यादा चीज़ों को कन्फ्यूज़ करना चाहते हैं। उन्होंने पहले भी बाद ग्रोहों से मुज़ाकरात किए हैं, गुलबदीन हिकमत यार से अमेरिका के डायरेक्ट कई मुज़ाकरात हो चुके हैं, गवर्नमेंट अफगानिस्तान के मुज़ाकरात हो चुके हैं, अब्दुल हादी तो जो अलग हुए हैं इसके साथ से गुलबदीन हिकमत यार से, वो तो इस वक्त मिनिस्टर हैं, सिटिंग मिनिस्टर हैं इस वक्त गवर्नमेंट के अंदर। तो मैं ये समझता हूँ कि मसाइल को अलग अलग करके जो है वो देखने की ज़रूरत है। ये दर हकीकत इनकी ख्वाहिश ये है कि ऐसे ग्रोह जो है इस वक्त जो इनके सामने ये ऑक्यूपाइड फोर्सेस के खिलाफ जो लड़ रहे हैं उनके अंदर ज्यादा से ज्यादा जितना पेनिट्रेट कर सकें, पाकिस्तान पर भी उनका सारे का सारा दबाव जो है वो इस बात पर है। ये जो आप कभी पाकिस्तान के पहले भी आपके सवालात के जवाब में ये बात कही जा सकती है, पाकिस्तान के ऊपर जो इस तरह का प्रोपेगेंडा और वारफेयर जो है उसकी एक वजह जो है वो ये भी है कि पाकिस्तान अपनी एक तो ये कि अंदर कोई तवक्को ना रखे, आइंदा अफगानिस्तान में अपना रोल ना देखे, दूसरा ये है कि अमेरिका के साथ अगर वो कोई अच्छे ताल्लुकात रखना चाहता है तो अमेरिका जिस तरह से उसको डिक्टेट करता है उस तरह से वो अमल करे। इसमें कोई शक नहीं है पाकिस्तान के ऊपर अफगानिस्तान के अंदर से कन्नर सूबे से और बाकी सूबों से वो ग्रोह पाकिस्तान की फोर्सेस पे जो है वो हमले कर रहे हैं जिनको पाकिस्तान ने लड़के जिनको यहां से निकाला है और उन्होंने जाके अफगानिस्तान के अंदर पनाह ली है। एक तरफ पाकिस्तान से अमेरिका ये चाहता है कि पाकिस्तान के अंदर वो तालिबान जिनको वो कहता है जो यहां से अमरीकी फोर्सेस पे हमला करते हैं बकौल अमेरिका के उनके खिलाफ कार्रवाई करे, और दूसरा जो सबसे पहले पाकिस्तान की फोर्सेस ने कार्रवाई की वो सवात में की और कामयाब कार्रवाई की, वहां से जो लोग भाग गए उनको अभी तक अमरीका ने पनाह दी हुई है। क्या ये बात सोची जा सकती है कि अमरीका की आशीर्वाद के खिलाफ अमरीका की मदद के बगैर अमरीका की नज़र के बगैर जो है वो पाकिस्तान के ऊपर जो है वो वहाँ से हमले हो रहे हैं अफगानिस्तान के अंदर से, पाकिस्तान के अंदर से कार्रवाइयाँ जो है वो अजीब बात है। पाकिस्तान के ऊपर खुद अमरीका डायरेक्ट ड्रोन अटैक्स कर रहा है, पाकिस्तान के ऊपर अभी तो सलाला चेक पोस्ट पर हमले की अभी सॉरी के अल्फाज जो है वो फजाओं में बाकी हैं और पाकिस्तान के ऊपर इस तरह के इल्जामात, मेरा ख्याल ये है कि बईद नहीं है अगरचे कोई ऐसे ग्रोह जो उन्हीं के मफादात के लिए पाकिस्तान के बाज इलाकों में जो है यहाँ सरहदों पे मौजूद हों, लेकिन दर हकीकत पाकिस्तान है जो विक्टिम है, उधर से भी और आसमान से भी अमरीकी ड्रोन हमले जो है वो इस वक्त जो तालिबान का जिक्र आ रहा है बार बार, एक तरफ तो वो तालिबान के खिलाफ वो जंग भी लड़ रहे हैं, एक तरफ तालिबान के खिलाफ वो स्ट्रेटेजिक मुआहदे कर रहे हैं, एक तरफ तालिबान के खिलाफ पाकिस्तान को कहते हैं वो कार्रवाई करे और दूसरी तरफ वो चाहते हैं कि पाकिस्तान और बाकी भी जो है वो फोर्सेस वो मिलके तालिबान के साथ किसी तरीके से जो है अमरीका की गुल खुलासी कराएं और तालिबान को हुकूमत में शिरकत करने के लिए आमादा करें।
बहुत शुक्रिया आपका। कैसर इमाम साहब, ये जो सैफ फरीकी सरबराही मुलाकात हुई काबुल में बरतानिया पाकिस्तान और अफगानिस्तान के रहनुमाओं की, उसमें इस बात पर इत्तेफाक राय किया गया कि अफगानिस्तान में क़याम अमन के लिए सब मिलकर कोशिश करेंगे। गुज़िश्ता 10-11 साल से क्या यह बात साबित नहीं हो चुकी कि जब तक काबिज़ क़ुव्वतें वहाँ पर मौजूद रहेंगी जब तक अमन कायम नहीं हो सकेगा, उनके रहते हुए इस तरह की बातें करना क्या माने देती हैं और फजूल समझ में नहीं आती ये बात कि जब तक काबिज़ क़ुव्वतें हैं वहाँ पर कायम हो ही नहीं सकता अमन, तो फिर इस तरह की बातें बार बार क्यों दोहराई जाती हैं?
बात बड़ी सीधी है और अभी मैंने अर्ज किया है कि पहले तो इस किस्म की बातों में खलूस तो है ही नहीं, और असल बात जो है वो ये है कि मसाइल पैदा क्यों हुए हैं। मसाइल पैदा इसलिए हुए हैं कि उस खित्ते में बहुत से दूसरे मुल्कों की फौजें आ गई हैं और उन्होंने मुल्क पर कब्जा कर लिया है, ये असल मसला है। जब तक ये मसला कायम है वहाँ अमन के बारे में सोचना मेरे ख्याल में वक्त ज़ाया करने के मसावी है। मैं समझता हूँ कि अगर आप चाहते हैं कि अफगानिस्तान में अमन हो जाए तो उसका सबसे अहम जो अंसर है वो ये है कि वहां से गैर मुल्की फौजों को बाहर निकल जाना चाहिए और वहां एक ऐसी हुकूमत कायम होनी चाहिए जो सचमुच अफगान अवाम की नुमाइंदा हुकूमत हो, और उस हुकूमत के साथ फिर आप जिस तरह से चाहें जो चाहें आप मामलात तय करें जो अवाम की नुमाइंदा हुकूमत हो, अवाम की जो नुमाइंदगी है वो इस तरीके से करे कि अवाम के हकूक का ख्याल रखते हुए वो इन मामलात को तय करे। अगर तो ये काम हो जाए तो मैं समझता हूँ कि अमन कायम हो सकता है, लेकिन अगर वहाँ गैर मुल्की फौजों ने रहना है और तकरीबन हमेशा के लिए रहना है तो मेरे ख्याल में हमें वहाँ अमन के बारे में कोई सोच जो सोचना वो बेकार लगता है, वक्त का जाया करना लगता है। अभी अमरीकी जनरल एलन साहब ने जो कह दिया है कि भी अफगानिस्तान से हमें फौजों की वापसी में कोई जल्दी नहीं करनी चाहिए, वो जल्दी नहीं करना चाहते। उन्होंने 23,000 फोर्सेज यहाँ इस साल निकालनी थी, अभी निसफ साल जो है वो गुजर गया है, निसफ से कम फौजें वहां से निकाली जा चुकी हैं, लेकिन वो समझते हैं कि अब ये रफ्तार जो है ये थोड़ी सी कम हो जाएगी और ये तेजी से वहां से नहीं निकलेंगी। भाई जब तक वो निकलेंगी नहीं वहां से अमन कायम नहीं होगा, और वो पहले कह चुके हैं कि वो मुकम्मल तौर पर नहीं निकलेंगे। वहां 1.5 लाख 1 लाख से ज्यादा फौज तो वहां मौजूद रहेगी और वो हमेशा रहेगी, तो फिर हमेशा बदअमनी रहेगी, अमन फिर कभी कायम नहीं होगा। मेरे ख्याल में अमन कायम करने के लिए जरूरी है कि आप पहला नुक्ता वहां से गैर मुल्की फौजें जो हैं वो निकल जाएं। दूसरी बात ये कि तालिबान के साथ क्या मामला तय होते हैं, तो तालिबान का जैसा कि अभी साकर साहब ने कहा दर्जन भर ग्रोह हैं, कौन से तालिबान से बात करनी है, अमरीकी तालिबान हैं, जर्मन तालिबान हैं, पाकिस्तानी तालिबान हैं, ईरानी हैं और फिर अफगान तालिबान हैं, कौन से तालिबान से क्या बात करनी है और किसको करनी है ये बात भी अभी तय करना बाकी है। मैं समझता हूँ अमन कायम करने के लिए बुनियादी बातों को पहले तय करें और उसके बाद अमन की बातें करें। बातें करने से क्या मिलेगा सिवाय इसके कि वक्त ज़ाया होगा, और वक्त ज़ाया हो रहा है 20 साल से, अमन कायम नहीं हो रहा।
बहुत शुक्रिया आपका। आगा मसूद हुसैन साहब, अभी आप देखें कि हामिद करजई का वो जुमला आप लोगों को, खासतौर पर सहाफी बरादरी को, अगर आवाम को याद ना हो तो आप लोग को जरूर याद होगा कि कुछ महीने कबल उन्होंने कहा था कि अगर पाकिस्तान के खिलाफ जारहियत की गई किसी भी मुल्क की तरफ से तो अफगानिस्तान पूरे का पूरा पाकिस्तान की शाना बशाना खड़ा रहेगा और उसका साथ देगा। एक तरफ तो उनका यह बयान है, दूसरी तरफ जैसा कि अभी पाकिस्तानी सफीर को तलब करके एहतजाज किया गया और उसमें सख्त तुंद और तेज लब लहजे में बातें की गई और बहरहाल जो बातें हुई वो आपके पीछे नजर है, तो ये यू टर्न अचानक कैसे मुमकिन हो सकता है आपके ख्याल में?
ये यू टर्न नहीं है। देखिए मैं आपकी खिदमत से अर्ज करना चाहता हूँ कि देखिए कारजाई की कोई हैसियत नहीं है। कारजाई जो है वो अफगानिस्तान में अमरीका का नुमाइंदा है और वो जो जिस किस्म के भी इलेक्शन हुए हैं वो आपको मुझसे ज्यादा मालूम है कि लोगों ने बड़े इंटरनेशनल वॉच डॉग ने भी कहा है कि ये बड़े अनफेयर इलेक्शन थे, इनकी कोई हैसियत नहीं है, पार्लियामेंट की कोई हैसियत नहीं है। ये जाहिर है कि अमरीका का नुमाइंदा है, जो अमरीका इनसे कहेंगे वही करेंगे। अभी आपको मालूम है कि अमरीका ने ये कहा है कि भाई हिंदुस्तान का भी इसमें बहुत बड़ा रोल होगा, तो आप मुझे बताइए कि हिंदुस्तान का क्या रोल है। जब ये बर्मन से पूछा कि हिंदुस्तान का क्या रोल हो सकता है तो उसने कहा कि भाई ज्यादातर हम इंटेलिजेंस जो है ना, हम जो इंटेलिजेंस शेयरिंग कर सकते हैं अमरीका के साथ, हम ये बता सकते हैं कि सूरत हाल क्या है। लेकिन उन्होंने ये कहा कि हमारा वो रोल नहीं हो सकता कि जो 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 पाकिस्तान का कलीदी रोल हो सकता है इस सिलसिले में। तो एक तरफ तो अमेरिका जो है ना दो तरीकों से पाकिस्तान को जिच कर रहा है, एक तो डू मोर करके कहता है कि भाई आप और आगे बढ़े, नॉर्थ वजीस्तान में जाएं, साउथ वजीस्तान में जाएं, दूसरी तरफ जो है वो एक बार ये फिर कहता है कि साहब की देखिये हिंदुस्तान का जो एक रोल है, अहम रोल है, और वहां पे वो अमरीकी जाते हैं और हिंदुस्तान के रोल को जो है ना बाकायदा, अभी पेनेटा गए थे डिफेंस जो उनके सेक्रेटरी हैं, अभी दिल्ली गए हुए थे 2 महीने पहले, उन्होंने वो कहा कि हिंदुस्तान का एक बहुत वाजे रोल है। तो वो रोल क्या है आता है, ठीक है कि हिंदुस्तान ने वहां पे इकोनॉमिक डेवलपमेंट की है, पार्लियामेंट की बिल्डिंग बनाई है, कुछ रोड्स बनाए हैं, इससे ज्यादा तो डेवलपमेंट तो चीन ने की है, $5 बिलियन की डेवलपमेंट हुई है। तो मैं ये अर्ज कर रहा हूँ कि अमरीका जो है ना सिर्फ ये कहना है कि वहां पे कई ग्रोह हो गए हैं, ये बिल्कुल तारीफ की बहुत बड़ी नफी है। एक्चुअली वो सिर्फ बात करेंगे मुल्ला उमर से बात करेंगे या फिर क्वेटा शूरस के नुमाइंदों से बात करेंगे, और अगर पाकिस्तान ने उनके साथ ताउन किया तो वो हक्कानी नेटवर्क को भी अपने साथ मिला सकते हैं। बाकी जिनका जो कह रहे हैं कि वो कोई ग्रोह उनकी कोई हैसियत नहीं है, वो पायरेट्स हैं, वो जो टैंकर जाते हैं उनसे वो पैसे लेते हैं, वो एक किस्म के ठग लोग हैं। तो सिर्फ जो
अगर साहब मैं आपकी बात की तायद करते हुए आप ही से सवाल करना चाहूंगा, ये जो हक्कानी इंटरवल की बात भी आपने की,
आप और इसके अलावा वो किसी से बात नहीं करेंगे, लेकिन मैं फिर आपकी सुनने करना चाहता हूँ कि अमेरिका ने अपना वाज रोड मैप भी नहीं दिया है, कोई रोड मैप तो सामने आना चाहिए। यही पाकिस्तान की जो अस्करी क्यादत है वो अमेरिका से ये पूछती है, एलन से भी पूछा, एलन पाकिस्तान आए हुए थे, पूछा कि आपका रोड मैप क्या है, आप चाहते क्या है, एक तरफ तो आप रहना चाहते हैं, दूसरी तरफ ये कि आप जाना चाहते हैं, फिर आपके इत्यादी यूरोपियन जो जो है ना ममालिक वो आहिस्ता आहिस्ता वहां से विड्रॉ कर रहे हैं, जैसे मैंने कहा कि फ्रांस जो है 2012 तक अपनी सारी फौजें वापस बुला लेगा, तो ये चीजें जो है ना ये रोड मैप भी क्लियर नहीं है। और खुद तालिबान जी का जब क्वेटा शूरा ने ये पूछा कि आप हमें रोड मैप बताइए, कई कई दफा बातें अभी क्वेटा के अंदर यानी जापान के अंदर इनकी बातें हुई है, उसमें भी रोड मैप इनका सामने नहीं था, तो आप मुझे बताइए कि पाकिस्तान क्या कर सकता है, पाकिस्तान को ये जिज कर रहे हैं, पाकिस्तान की कमजोरी से ये फायदा उठाना चाहते हैं, और यही वजह है कि मैं समझता हूँ कि अफगानिस्तान में अमन उस वक्त तक नहीं मिल सकता जबकि अमेरिका अपना एक वाज़ह रोड मैप सामने लेकर आए, और उस रोड मैप पर ही मतलब जिसे तालिबान भी बैठ सकते हैं, पाकिस्तान भी बैठ सकता है, और खुद अमेरिका और यूरोपियन यूनियन भी बैठ सकती है।
जी साकिब अकबर साहब, मैं आपसे यहाँ पर हक्कानी नेटवर्क के ताल्लुक से भी बात निकली पूछना चाहूंगा, एक तरफ तो हक्कानी नेटवर्क पर दबाव डालने की बात करता है अमेरिका पाकिस्तान से कि उसके खिलाफ कार्रवाई करे, लेकिन जब अफगानिस्तान के अंदर वहां पर जो हकायक हैं उनको जब देखा जाता है, उनका मुशाहदा किया जाता है, तो खासतौर पर जुनूबी और मशरकी इलाकों में उनका काफी कंट्रोल है हक्कानी नेटवर्क का, और इनकी जो रसद रसानी का जो अमल है नेटो फौजियों का या अमेरिकन फौजियों का, जो ट्रक वहां से गुजरते हैं, जो ऑयल टैंकर गुजरते हैं, हत्ता जो पानी के जो टैंकर गुजरते हैं, उनसे ये लोग चुंगी लेते हैं, उनसे ये लोग भत्ता वसूल करते हैं हक्कानी नेटवर्क वाले, और अमरीकी फौजी उनको आसानी से देते भी हैं, उनको पता है कि हक्कानी नेटवर्क है, तो अफगानिस्तान में उनके खिलाफ क्यों नहीं कार्रवाई करते?
हाँ, बड़ी अहम बात की आपने, और ये तो बिल्कुल रिकॉर्ड पे है, पाकिस्तान के तमाम सीनियर सहाफ़ी और तजियाकार तो बिल्कुल इस मसले पे वाज़े तौर पे लिख चुके हैं कि जो भी वहाँ पे उनके इलाकों से गुजरती हैं अफवाज जो हैं वो भत्ता दे के गुजरती हैं, उसके बगैर तो वो जा ही नहीं सकती। इसी तरीके से जो कतर में जो मुज़ाकरात हुए हैं वो मुज़ाकरात जो अभी तक फिर वहीं के वहीं पर खड़े हैं, उसकी ज़ाहिर है बुनियादी वजह यही है कि वो उनका कहना यह है कि अमेरिका एक दिन आके एक बात करता है, दूसरे दिन आके अमेरिका दूसरी बात करता है, और अमेरिका जो है वो ठीक कह रहे थे हमारे दोस्त के वाज़े तौर पे अपना रोड मैप जो है वो बताने के लिए जो है वो तैयार नहीं। मेरा ख्याल है अमेरिका देखता है कि अमेरिका ये देखना चाहता है कि इनके अंदर कितना दमखम है, एक तरफ उनको मुज़ाकरात के अंदर भी उलझा के रखना चाहता है, और दूसरी तरफ जो है वो जंग में भी वो चाहता है कि ज़्यादा से ज़्यादा अपनी जितनी फोर्स जो है उसको आजमा के जो है वो देख ले। तीसरा ये मेरा ख्याल है कि अमेरिका ये चूंकि जाना नहीं चाहता हकीकत में अफगानिस्तान से जाना नहीं चाहता, इसलिए अमेरिका को वाज़े बात उनके सामने रखना चाहता ही नहीं। अब ये जो स्ट्रेटेजिक जो मुआहदा हुआ है, जाहिर है कि अब इस मुआहदे के बाद किस तरह से जाके वो तालिबान के साथ जो है वो कतर में जो है या किसी और जगह बैठ सकता है, इसलिए कि कोई ग्रोह अमेरिका के खिलाफ लड़ने वाला इस मुआहदे को जो है वो कबूल करने और ऑन करने के लिए तैयार नहीं है। लिहाजा इसका मतलब आखिरकार यही है कि जंग जो है वो जारी है। इसका मतलब ये है कि जाहिरन 2014 ये जो दुनिया के साथ मजाक किया जा रहा है कि 2014 के बाद जो है वो अमेरिका और बाकी नेटो फोर्सेस वो वहां पे चली जाएंगी, ऐसी बात नहीं है। जिन मुल्कों के अंदर दाखिली दबाव ज्यादा है अफवाज के वापस आने के सिलसिले में और वो आवाम को जो है वो मुतमईन नहीं कर पा रहे, उन्होंने जाना ही जाना है, चाहे ये मुआहदा आप करें चाहे ये ना करें। लेकिन अमरीकी जो सदर बराक ओबामा ने आते ही सबसे पहले ये तासुर अपने आवाम को दिया कि जनाब हम वहां से अपनी फोर्सेज जो है वो निकालने वाले हैं, और साथ ही कहा फिलहाल हम 30,000 अफवाज वो भेज रहे हैं, यानी जो उन्होंने 30,000 अफवाज भेजी उससे ये हुआ कि ज्यादा हो गई अमरीका की फोर्सेज, और अभी जब ये जाना चाह रहे हैं तो जाते जाते ये फिर सिर्फ उतनी अफवाज बाकी रह जाएंगी जितनी बराक ओबामा के आने पर अमरीकी फोर्सेज जो है वो बाकी वहां पे मौजूद थी। इसका मतलब ये है कि एक तरफ जमा करो और दूसरी तरफ मिनहा कर दो और आवाम को जो है वो बेवकूफ बनाओ और दुनिया को जो है वो धोखा दो। ये धोखे जो अफगानिस्तान के आवाम भी और दुनिया के बाकी आवाम भी अच्छी तरह से अमरीका के देख चुके हैं, अब ये अगर कोई ये समझे कि अमरीका अगर इतने साल वहां रहकर अफगान आवाम का दिल नहीं जीत सका, इसका सबूत यह है कि जितने लोग افغان کی فورسز کے اندر، پولیس کے اندر، خاص طور پہ فوج کے اندر بھرتی کیے گئے ہیں، انہوں نے کتنے امریکیوں کو مارا ہے اور امریکیوں کے اوپر انہوں نے حملے کیے ہیں، اس لیے کہ امریکہ جس طرح سے ان کو، افغان عوام کو، افغان فوجیوں کو، افغان شہریوں کو ذلیل کرتا ہے، وہاں پہ آخر کار جن کے ضمیر بیدار ہیں وہ اس کو برداشت نہیں کر سکتے. ابھی جو آخری ریٹیلیشن ہوئی ہے افغانستان کے صوبہ ہرات کے اندر، وہ بھی خود یعنی افغان سپاہیوں نے جو ہے وہ 3 غیر ملکی کنٹریکٹر جو ہے وہ مارے ہیں، اس لیے کہ لوگ تنگ ہیں، لوگ نالاں ہیں، لوگوں نے ان کا ظلم دیکھا ہے، لوگوں نے ان کا جھوٹ جو ہے وہ دیکھا ہے. لہذا یہ طالبان کے ساتھ مذاکرات کی جو بات ہے، مجھے تو یہ جو بیل جو ہے یہ منڈے چڑھتی ہوئی نظر نہیں آتی.
بہت شکریہ آپ کا. آغا صاحب وقت بہت کم ہے، ایک منٹ کا میں آپ سے بہت ہی مختصر جواب چاہوں گا. یہ جو اسٹریٹجک معاہدہ ہوا ہے، کیا اسے افغانستان کے عوام قبول کر لیں گے، برداشت کر لیں گے؟
دیکھیے یہ تو معاہدہ افغانستان کے عوام کبھی برداشت نہیں کریں گے. یہی میں نے آپ کی خدمت میں عرض کیا تھا مؤدبانہ کہ امریکہ کے پاس کوئی روڈ میپ نہیں ہے. اسی قسم کا اسٹریٹجک معاہدہ تو ہندوستان کے ساتھ بھی ہوا ہے. تو مجھے آپ بتائیے کہ افغانستان کے عوام تو چاہتے ہیں کہ یہاں پر ایک فیئر الیکشن ہو، اور یہ کہ یہ آکوپائڈ فورسز یہاں سے جائیں. اور سب سے بڑی بات یہ کرزائی کے ساتھ وہ کبھی نہیں بیٹھیں گے. ان کو معلوم ہے کہ اس نے قتل کروائے کتنے سینکڑوں مسلمانوں کو. دے ول ناٹ سپل دیم انڈر لیس دیز ٹو کنڈیشنز آر فلفلڈ بائی دی طالبان. اس کے بعد کچھ بھی نہیں ہوگا. یہ اگر امریکہ منظور کرتا ہے ٹھیک ہے، ورنہ یہ جو جنگ ہے آپ دیکھ رہے ہیں جیسے جیسے وقت جیسے سردی اور قریب آئے گی اور بھی مطلب یہ کہ حملے شروع ہوں گے اور صورتحال امریکہ.
بہت بہت شکریہ آپ کا آغا صاحب. قیصر مان صاحب آپ کے بھی ہم شکر گزار ہیں اور ثاقب اکبر صاحب کے بھی. ناظرین آپ نے ہمارے مہمانوں کی گفتگو ملاحظہ فرمائی. امریکہ بہرحال نہ صرف افغان عوام بلکہ عالمی برادری کو بار بار دھوکہ دے رہا ہے. کبھی یہ کہتا ہے کہ اپنی فوجیں نکالیں گے، کبھی یہ کہتا ہے کہ 2014 کے بعد بھی باقی رہیں گے. ابھی جنرل آلن کا بیان آیا ہے کہ رواں سال کے آخر تک آدھی فوجیں نکل جائیں گی، لیکن ساتھ ہی ان کا یہ بیان رہا کہ کرزئی حکومت کے خلاف لڑنے والوں کے خلاف ہماری جنگ جاری رہے گی 2014 کے بعد. تو ظاہر یہ ساری باتیں اس بات کا پتہ دیتی ہیں کہ امریکہ دنیا کو بیوقوف بنانے کی کوشش کر رہا ہے، حالانکہ دنیا اور عالمی برادری، عالمی رائمہ اور علاقے کے عوام اچھی طرح امریکہ کی چالوں کو سمجھ چکے ہیں. اور امریکہ چونکہ شکست کھا چکا ہے تو اس کی سمجھ میں نہیں آ رہا کہ وہ کیا بیان دے، کیا کرے اور کیا روڈ میپ پیش کرے. بہرحال آنے والے دن امریکہ کے لیے کسی بھی اعتبار سے خطے میں اور خاص طور پر افغانستان میں اچھے نہیں ہیں. اگلے برآمدے کے لیے اجازت دیجیے. خدا حافظ.